الحمد لله وكفى وسلام على عباده الذين اصطفى. فأصلي وأسلم على حبيبنا المصطفى وعلى آله المجتبى قادة التقى. أما بعد، سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد: أعوذ بالله من الشيطان الرجيم. ولا تهنوا ولا تحزنوا وأنتم الأعلون إن كنتم مؤمنين. فقال تبارك وتعالى: يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقد ورد في الحديث الشريف عن النبي صلى الله عليه وسلم: لن يصلح آخر هذه الأمة إلا بما صلح به أولها، أو كما قال عليه الصلاة والسلام. وأعز السامعين الكرام، آج 11 محرم الحرام ہے، جمعہ کی اس مبارک محفل میں چند باتیں اپنی اور تمام کی اصلاح کے لیے جو اکابرین سے سنی ہیں، بڑوں سے سنی ہیں، اولیاء اللہ صلحاء سے سنی ہیں، اس کو اپنے اور ساروں کے نفع کے لیے عرض کرنے کی کوشش کرتا ہوں. ہماری جو حیثیت ہے بڑوں اور بزرگوں کے سامنے، وہ بالکل ایک حقیر ذرے کی سی ہے، اور ہم کو یہ ڈھنگ بھی نہیں آتا، یہ طرز بھی نہیں آتا، اور یہ طریقہ بھی نہیں آتا کہ ہم اپنے اکابرین کی باتوں کو جو ان کے دل سے نکلتی تھیں اور اثر انداز ہوتی تھیں، ان کو کس طرح نقل کیا جائے. لیکن قرآن پاک کی آیت سے یہ بات ہم کو معلوم ہوتی ہے کہ وَذَكِّرْ فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ، آپس میں ایک دوسرے کو مذاکرہ کرتے رہیے، تذکیر کرتے رہیے، نصیحت کرتے رہیے. فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ، کیونکہ یہ نصیحت فائدے سے خالی نہیں، اس کا نفع عام ہوگا، اس کا نفع تام ہوگا. اگر کوئی بزرگوں کی باتوں کو نقل کرتے ہوئے یہ سمجھے کہ میں بھی بڑا بزرگ ہو گیا، تو یہ ایک غلط فہمی ہے. ہم کو تو آقا نامدار سرکار دو جہاں محمد رسول اللہ صلی اللہ علیہ وسلم کی نقالی تو بہت دور کی بات ہے، ان کے افعال کی، اعمال کی، کردار کی، اخلاق کی کافی تو بہت دور کی بات ہے. ہم اپنے بڑوں کی پیروی میں، ان کو کافی کرنے میں، ان کو اپنا مقتدا بنانے میں بھی ناکام ہیں. اگر کوئی بڑوں کی باتوں کو نقل کرتے ہوئے یہ سمجھے کہ انہوں نے اپنے دور میں کہی تھی، اب میں بھی نقل کر رہا ہوں ان کی باتوں کو، میں بھی بڑا ہو گیا، غلط. یہ ایسے ہی ہے جیسے کہ ایک ذرہ ڈٹ جو نظر بھی نہیں آتا، उसको देखना पड़ता है कि किधर है किधर नहीं है, आंखों को नजर भी नहीं आता। अगर वो हकीर जर्रा तिनका अपनी निस्बत और अपना ताल्लुक सूरज से कायम कर लेता है और अपना रुख अपना फेस सूरज की शुआओं की तरफ, उसकी किरणों की तरफ, उसकी चमक की तरफ करता है, तो वो खुद भी चमकने लगता है। हालांकि उसके अंदर नूर नहीं है, रोशनी नहीं है, लेकिन सिर्फ अपना फेस उधर करने की वजह से, अपना निस्बत अपना ताल्लुक और अपना लिंक सूरज की किरणों से शुआओं से रोशनी से कायम करने की वजह से वो भी एक चमकदार चीज बन जाता है। लेकिन वो सूरज बन जाए ये नहीं हो सकता। किसी को किसी फारसी शायर ने कहा है, गुफ्तमश जर्रा बखुर्शीद रसद गुफ्त महाज। मैंने एक बुजुर्ग से कहा कि जर्रा खुर्शीद बन गया है, आफ्ताब बन गया है, सूरज बन गया है, गुफ्त महाल। बोले नामुमकिन है ये बात, जर्रा खुर्शीद बन गया ये नहीं हो सकता। गुफ्तमश कोशिशे वो दर तलबश गुफ्त रवास। मैंने कहा वो जर्रा सूरज तो नहीं बना, लेकिन कोशिश कर रहा है कि अपने आप को पाक और साफ कर ले, अपने आप को निस्बत से ताल्लुक से लिंग से मुनव्वर कर ले और खुद भी चमकदार चीज हो जाए। तो ये हाँ ये पासे बोले ये जाए तो ये हो सकता है मैं भी। तो इसी तरह जो बात हमारे बड़ों की कही हुई है उसमें असर और तासीर है, तो इसलिए उन्हीं की बातों को सुनाया जाता है, उन्हीं की बातों को नकल किया जाता है, उन्हीं से ताल्लुक पैदा करने की कोशिश की जाती है, उन्हीं से अपने इस्लाह हाल करने की कोशिशें और तदबीरें होती हैं। एक आयत कुरान ही मैंने आपके सामने तिलावत की है, या अय्युहल्लज़ीन आमनु तक़ुल्लाह वकुनु मअस्सादिकीन। यहां पर अल्लाह तबारक व तआला ने फितरी तौर पर नेचुरल तौर पर इंसान में जो दो सलाहियतें जो इस्तेदादें जो काबिलियतें रखी हैं उनको एक मुख्तसर सी आयत में और मुख्तसर सी आयत के दो लफ्जों में बयान किया है। इंसान के अंदर जो पहली कुव्वत रखी है अल्लाह तबारक व तआला ने वो कुव्वत नजरी और कुव्वत फिक्री है। अल्लाह तबारक व तआला ने हर इंसान चाहे मोमिन हो चाहे काफिर हो, नेक हो बद हो, फासिक हो फाजिर हो, मुत्तकी हो परहेजगार हो, हर इंसान के अंदर दो सलाहियतें दो काबिलियतें रखी हैं, दो कुव्वतें और ताकतें रखी हैं, जिसमें से एक कुव्वत का नाम है कुव्वत नजरिया कुव्वत फिक्रिया। चाहे दीन के शोबे में हो चाहे दुनिया के शोबे में हो, बड़ी से बड़ी चीज में हो छोटी सी छोटी चीज में हो, इंसान पहले नजर करता है फिक्र करता है सोचता है कि ये इस चीज की हकीकत क्या है, इस चीज का फायदा क्या है, ये चीज हमारे लिए नुकसान देने वाली है या ये चीज हमारे लिए फायदा देने वाली है, ये चीज हमारे लिए हक है या ये चीज हमारे लिए बातिल है, ये चीज हमारे लिए खैर है या ये चीज हमारे लिए शर है। तो इंसान पहले सोचता है, हर फील्ड में जाइए आपको इंसान की ये कुव्वत नजर ये कुव्वत फिक्री कार फरमा मिलेगी। हर 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 शोभ में सोचता है इंसान। और दूसरी चीज है वो कुव्वत अमलिया। जब इंसान एक चीज को सोचता है, बार बार सोचता है, उसका फायदा या उसका नुकसान उसके सामने आता है, तो फिर दूसरे दर्जे में वो अमली इकदाम करता है कि अच्छी चीज है, हक है, सदाकत है, अदालत है, हुस्न है, हुस्न अखलाक है, तो फिर उसको अपनाए। और अगर कोई चीज बातिल है और जुल्मत है, गुमराही है, ज़लाल है, तो फिर नुकसानदेह है, तो फिर वो उस चीज को छोड़ देता है। इन दोनों कुव्वतों को अल्लाह तबारक व तआला ने फरमाया कि या अय्युहल्लज़ीन आमनू, पहली कुव्वत कुव्वत नजरी, कुव्वत फिक्री, उसका हासिल ये है कि अल्लाह को एक जाने, तौहीद, तौहीद के माने अल्लाह को एक जानना नहीं बल्कि एक मानना। जानने को तो सारी कौमें जानती हैं लेकिन मानती नहीं। अल्लाह को एक तस्लीम करना, अल्लाह को एक मानना, उसको खालिक मानना, उसको राजिक मानना, उसको हाकिम मानना, और जितनी सिफात हैं उसकी तस्लीम कर लेना। नफा देने वाली जात वही है, नुकसान देने वाली जात वही है, इज्जत देने वाली जात वही है, जिल्लत देने वाली जात वही है, अच्छा करने वाली जात वही है, बुरा करने वाली जात वही है, अच्छी और बुरी तकदीर उसी के हाथ में है, जो वो चाहता है वो होता है, जो हम चाहे वो नहीं हो सकता, हरगिज नहीं हो सकता। इसको कहते हैं अकीदा तौहीद। और मुवाहिद की, तौहीद को मानने वाले की, उसकी अपनी कोई मर्जी नहीं होती, उसकी अपनी कोई ख्वाहिश नहीं होती, उसका अपना कोई डिमांड और उसका मुतालबा नहीं होता। किसी को किसी ने कहा है तौहीद तो ये है कि खुदा हश्र में कह दे, तौहीद तो ये है कि खुदा हश्र में कह दे ये बंदा दो आलम से खफा मेरे लिए, सारी मर्जी उसी की है, सारी हुकूमत उसी की है, पैदा उसी ने किया, मारने वाला वही है, जन्नत देने वाला वही है, दोजख देने वाला वही है, नेक और बदकिस्मती उसी के हाथ में है। इस सारा एक तौहीद का मुस्तकिल बाब है। जब इन दोनों कुव्वतों में, कुव्वत नजरी और फिक्री और कुव्वत अमली, इन दोनों कुव्वतों में इत्तेदाल होता है, बैलेंस होता है, तो फिर इंसान वो मोमिन होता है, वो हकीकत में ईमान वाला होता है। और अगर इन दोनों कुव्वतों में, इंसान की कुव्वत नजरी फिक्री में और कुव्वत अमली में बेएतदाली पैदा हो जाए, डिसबैलेंस हो जाए, इफरात और तफरीत पैदा हो जाए, कमी ज्यादती हो जाए, तो वहां से इंसान की तबाही, बर्बादी, नाकामी और जिल्लत के असबाब और हालात शुरू हो जाते हैं। हम तारीख पर नजर डालते हैं, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में जो दीन फैला, वो आप सल्लल्लाहु अलैहि वसल्लम के अखलाक से फैला। लोग कहते हैं कि दीन इस्लाम खंजर और तलवार से फैला, जिहाद से फैला, ये बिल्कुल गलत नजरिया है। इस्लाम के ताल्लुक से ये उनकी दुश्मनी है, बदअकी लगी है, बातिल फिक्र है, उनकी फिक्र सही नहीं है, कुव्वत नजरिया उनकी सही नहीं है, कुव्वत फिक्रिया उनकी सही नहीं है, उसमें कमी आ गई। तो आजकल मुसलमान इतनी तादाद में है मर्दुम शुमारी के एतबार से कि जहां कहां 313 थे और फिर बढ़ते बढ़ते रहे और आज ये हाल हो गया कि नाकाबिले शुमार हो गए। खैर शुमार होगा उनका, लेकिन सही फिगर क्या है अल्लाह बेहतर जानते हैं। मुसलमान इस कदर कसरत से हो गए हैं और मुसलमान हुकूमतें भी इस कदर कसरत से हो गई हैं, लेकिन इसके बावजूद आज हम मुसलमान अपनी जबूहाली का, शिकस्तगी का, अपनी जिल्लत का, अपनी फटकार का रोना रो रहे हैं। तारीख पर नजर डाली, पहली सदी हिजरी में 100 साल के अंदर अंदर मुसलमानों ने जो मेहनत की, जो कोशिशें की, अपने इस्लाम पर मेहनत की, अपने ईमान पर मेहनत की, अपने अखलाक पर मेहनत की, अपने आप को बनाया, अपने आप को संवारा, तो 100 साल के अंदर अंदर उनकी हुकूमत ईस्ट में सिंध तक, चीन तक, तुर्कमानिस्तान तक और मगरिब में, वेस्ट में अंदलुस तक मुसलमानों का बोलबाला था, मुसलमानों की हुकूमत थी, मुसलमानों का सितारा उरूज पर था, मुसलमान आसमान के सितारे बनकर चमक रहे थे, बातिल ताकतें, बातिल कुव्वतें मुसलमानों के इस्लाम के नाम से हैबत खा रही थी। जब मुसलमान आ रहे हैं, मजहब इस्लाम लेकर के आ रहे हैं, जब उन्होंने सुना तो उन्होंने अपने हथियार डाल दिए, तो लोग कहते हैं कि मुसलमानों ने खून खराबा किया इनकी वजह से, इनके खून खराबे की वजह इस्लाम फैला। नाउज बिल्ला, ये इस्लाम पर तोहमत है, बोहतान है। सहाबा किराम की कुर्बानियों से, उनके अखलाक से, उनके सुन्नत नबवी को अपनाने की वजह से इस्लाम फैला है, इस्लाम चमका है। और उसके बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के फरमान के मुताबिक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि खैर उम्मती करनी सुम्मल लदीना यलूनहुम सुम्मल लदीना यलूनहुम, ये मेरी उम्मत का बेहतरीन जमाना, खैरुल कुरून करनी मेरा जमाना। आपका और सहाबा किराम रिज़वानुल्लाह अलैहिम अजमाइन का जमाना है, खैर का जमाना है, जिसके बारे में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये जमाना खैर का है, रुश्द का है, हिदायत का है, फलाह का है, कामयाबी का है, नाकामी इसमें नहीं। और उसके बाद फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सुम्मल लदीना यलूनहुम सुम्मल लदीना यलूनहुम, फिर उसके बाद जो लोग आएंगे सहाबा के बाद, ताबीईन, फिर उसके बाद तबई ताबईन, वहां तक तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खैर की, फलाह की जमानत दी है। नबी का कौल सच्चा होता है, आप साजिक व मसदूक हैं, आपके जुबान पर झूठ का ख्याल और गुमान भी नहीं आ सकता, तसव्वुर में नहीं आ सकता, तो जुबान पर क्या आएगा। इसलिए हम मुसलमानों की तारीख पर नजर डालते हैं तो आप सल्लल्लाहु अलैहि वसल्लम का सहाबा किराम का जमाना, उसके बाद ताबईन का जमाना, उसके बाद तबई ताबईन का जमाना खैर के साथ रुख्सत हो गया। लेकिन उसके बाद के जमानों में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आने वाले जमानों के ताल्लुक से सुम्मा इन्ना बादकुम कौमन यशहदून वला यस्तशहदून, फिर उसके बाद ऐसी कौम आएगी कि जो खुद ब खुद अपने आप को गवाही देने के लिए पेश करेगी, हालांकि उससे कोई गवाही तलब नहीं की जाएगी। गवाही का मसला है कि गवाही तलब की जाए तो गवाही का फर्ज अदा किया जाए, गैर जरूरी गवाहियां देगी, नाजायज गवाहियां देगी, बातिल गवाहियां देगी। यशहदून वला यस्तशहदून, ये ऐसा है, वो ऐसा है, वो ऐसा है, दूसरों के در پے ہوں گے اپنے آپ سے بے خبر ہوں گے. ثم ان بعدکم قومین یشہدون ولا یستشہدون. آگے بڑھ جا کر خود گواہیاں پیش کریں گے, وہ ایسا ہے, یہ ایسا ہے, یہ ایسا ہے, وہ ایسا ہے, خود کیسا ہے, اس کی فکر نہیں ہوگی. ویقولون ولا یؤتمنون. دوسری چیز آپ نے فرمائی کہ اس کے بعد والی قوم میں خیانت پیدا ہو جائے گی. خیانت اللہ سے, خیانت ایمان سے, خیانت اسلام سے, خیانت قرآن سے, خیانت دین سے, خیانت, یہ ساری خیانتیں ان کے اندر آ جائیں گی. ولا یؤتمنون, امانت داری ختم ہو جائے گی, امانت داری کا نام رہ جائے گا, کام ختم ہو جائے گا. وینذرون ولا یفون, اور وہ لوگ نظریں مانیں گے, وعدے کریں گے, عہد و پیمان کریں گے کہ ہم یہ کریں گے, وہ کریں گے, اللہ ہماری حالت بدل دیا تو یہ ہوگا, وہ کریں گے, یہ کریں گے, نظریں مانیں گے, منتیں مانیں گے, مرادیں مانیں گے. ولا یفون, لیکن اللہ ان کی بدحالی کو, ان کی شکستگی کو, ان کی ذلت کو, ان کی حقارت کو اگر کامیابی سے بدل دے اور ان کو فتح نصیب فرمائے, ان کی حالت درست کر دے, ان کو بام عروج پر چمکائے, تو پھر وہ اپنا وعدہ پورا نہیں کریں گے, بدعہدی کریں گے اللہ تعالیٰ کے ساتھ, اللہ کا وعدہ ان کو یاد نہیں آئے گا, وعدہ پورا نہیں کریں گے. وَيَظْهَرُ فِيهِ مُسْتَمَنْ, اور ان کے اندر موٹاپا پھیل جائے گا. سمن کے معنی چربی اور گھی کے آتے ہیں, اور گھی کھانے سے آدمی فیٹ ہو جاتا ہے, موٹا ہو جاتا ہے, چربی چڑھ جائے گی. اس کا اردو محاورے میں ترجمہ کر سکتے ہیں کہ اس کے بعد ان پر چربی چڑھ جائے گی, دل پر بھی چربی چڑھ جائے گی, فیٹ چڑھ جائے گا, جسم پر بھی چڑھ جائے گا, آنکھوں پر بھی چربی چڑھ جائے گی, حق نظر نہیں آئے گا, حق کیا ہے, نہ حق کیا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے یہاں پر لفظ ثم استعمال کیا ہے, تو اس سے اشارہ ہے کہ جیسے پہلے دور والوں کا ایمان تھا, جیسے ان کے پہلے دور والوں کے اخلاق تھے, ان اخلاق میں بھی گراوٹ آ جائے گی, ان لوگوں کے ایمان میں بھی انحطاط آ جائے گا. تو آج ہم مسلمانوں کی پریشانی کا جو رونا رو رہے ہیں, آج برماس خود ماست, خود کر درا علاج نیست, یہ ہماری بد اعمالیوں کی سزا ہے, یہ اعمال بد کی ہے پاداش, ورنہ کہیں شیر بھی جوتے جاتے ہیں حل میں, بد اعمالی کی سزا ہے. شیر کو جو ہے حل جوتنے کے لیے تھوڑی استعمال کیا جاتا ہے, وہ بیل کو استعمال کیا جاتا ہے. تو اسلام کے شیروں کو جو ہے آج کل دنیا اپنا غلام بنائے پھر رہی ہے, یا تو وہ دبے ہوئے ہیں, یا محکوم ہیں, ذلیل و خوار ہیں, یا پھر ان کو کاپی کر رہے ہیں, ان کی تقلید کر رہے ہیں. تو یہ ساری چیزیں ہمارے بد اعمالیوں کی وجہ سے, وہ زمانے میں معزز تھے مسلمان ہو کر اور ہم خار ہوئے تاریخ قرآن ہو. دوسری بات مختصر کے طور پر عرض کرتے چلوں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, من احدث فی امرنا هذا ما لیس منه فهو رد. جو ہمارے اس دین میں, جو ہماری شریعت میں کوئی ایسا نیا کام داخل کرے, نیا کام ایجاد کرے, نیا کام پیدا کرے, ما لیس منه, جو جس کا اس سے کوئی تعلق نہیں ہے, فہو رد, وہ ریجیکٹڈ ہے. اور دوسری طرف فرمایا کہ من احیا سنتی عند فساد امتی فلہ اجر من ہدی شہید, جو میرے امت کے بگاڑ کے وقت, فساد کے وقت, تباہی و بربادی کے وقت میری ایک سنت کو زندہ کرے گا تو اس کو سو شہیدوں کا ثواب ملے گا, سو شہیدوں کا ثواب ملے گا. اس محرم کے مہینے میں دوسرے فرقے والوں کی وجہ سے، جس کا سرغنہ عبداللہ ابن سبا یہودی منافق تھا، جس نے حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی شہادت سے اسلام کے خلاف اپنے آپ کو مسلمان ظاہر کر کے سورشیں شروع کر دی تھیں، اسکیمیں شروع کر دی تھیں. تو یہ جو شیعہ محرم میں حضرت امام حسین سے اپنا تعلق رکھتے ہوئے ان کا نوحہ کرتے ہیں، ماتم کرتے ہیں اور اپنے آپ کو فقیر بناتے ہیں، اپنے آپ کو جوگی بناتے ہیں، عالم بناتے ہیں، تعزیہ داری کرتے ہیں اور فلاں ماتم کرتے ہیں، فلاں ماتم کرتے ہیں. یہ سارے صحابی، ان سب کا سلسلہ اسی عبداللہ ابن سبا یہودی سے. اور کچھ لوگ اس محرم کے مہینے میں یوم عاشورہ کے متعلق حضرت حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کے واقعات وغیرہ بیان کرتے ہیں، انہیں کے رد میں، ان کی تردید میں. لیکن یہ چیز بھی ایک رسم کی جگہ پا چکی ہے. عام طور پر دسویں محرم کو بھائی فضائل حضرت امام حسین کی شہادت کے واقعات، یہ اس دور میں تو صحیح رہا ہوگا جس دور میں کیا گیا، لیکن یہ ایک نئی چیز ہے. شہادت کے واقعات سے اسلام بھرا پڑا ہوا ہے. حضرت عمر کی شہادت، حضرت عثمان کی شہادت، سید الشہداء حضرت حمزہ کی شہادت، پورے 70 صحابہ کی شہادت، اسلام یہ زندہ ہوتا ہے ہر کربلا کے بعد. کربلا کا واقعہ حضرت امام حسین کے ساتھ ہی پیش آیا، کربلا کا واقعہ خلفاء کے دور سے پیش آتا رہا. تو اس لیے یہ بھی ایک رسم چل پڑی ہے کہ بھائی اس مہینے میں شہادت امام حسین کے متعلق بیان کیا جائے. لیکن ہمارے حضرات صحابہ نے سید الشہداء حضرت حمزہ رضی اللہ تعالی عنہ کی شہادت کے تعلق سے کوئی یادگار نہیں بنائی، وہ زیادہ حقدار تھے. حضرت عمر کی شہادت کا کوئی یادگار دن نہیں منایا جاتا، حضرت عثمان کی شہادت کا کوئی یادگار دن منایا جاتا. اور یہ شہادت، یہ اللہ کی ایک نعمت عظمیٰ ہے، دولت عظمیٰ ہے، سب سے بڑی دولت، شہید کے بڑے درجے ہیں. اور شہادت کا حاصل ہونا یہ فخر اور مسرت کا مقام ہے، فخر اور مسرت کا مقام ہے، خوشی کا مقام ہے. اور چونکہ یہ بے دین جو عبداللہ ابن سبا یہودی سے، یہ ماتم کرتے ہیں، غم مناتے ہیں، وہ کرتے ہیں، یہ کرتے ہیں، بھائی حضرت امام حسین کے تعلق سے ہم سے کوئی سوال نہیں ہوگا، ہم سے پوچھا نہیں جائے گا کہ ان کے فضائل بیان کیے گئے کہ کون حق پر تھا، کون نا حق پر تھا، کیا ہوا، مر ربو کا، من نبیوں کا، ماں دینوں کا، یہ سوالات قبر میں ہو سکتے ہیں. اس کے علاوہ نہ قبر میں نہ آخر میں کوئی سوال نہیں کیا جائے گا. تو پھر ہم اپنے آپ کو اس سے ملوث کرنا یہ کوئی سنجیدگی کی علامت نہیں ہے. تو اس محرم کے مہینے میں خوشی کے کام نہ کرنا، کالے کپڑے پہننا، گوشت نہیں کھانا، فقیر بننا، یہ ساری جو چیزیں کی جاتی ہیں یہ دشمنان اسلام کی طرف سے داخل کرتا ہے. تو اس لیے سنت کو اپنانے کی فکر کریں، ایک سنت کو اپنائیے اور 100 شہیدوں کا ثواب پائیے. اللہ تبارک و تعالیٰ سے دعا ہے کہ ہم نے جو کچھ کہا ہے عمل کرنے کی توفیق عطا فرمائے.